यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। नयाँ सरकार गठनपछि नेपाल स्थित राजदूत र कूटनीतिज्ञहरूसँग सामूहिक भेटवार्ता गर्नुभएका प्रधानमन्त्री बालेन्द्र शाहले हिजो पहिलो पटक दुई छिमेकी मुलुक भारत र चीनका राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भारतका राजदूत नवीन श्रीवास्तव र चीनका राजदूत झाङ माओ मिङ सँग प्रधानमन्त्री शाहले एक्ला एक्लै छलफल गर्नुभएको हो। भेटवार्तामा नेपाल भारत तथा नेपाल चीन बीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ़ बनाउने विकास आयोजनाहरू, आर्थिक सहकार्य र व्यापारिक प्रवर्धनका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। पाकिस्तानको ब्रोडपीकमा यही साउन 14 गते हिम पहिरोमा परि निधन भएका तीनजना नेपाली नागरिकको शव आज काठमाण्डू ल्याइँदैछ। निधन भएका मध्ये किली पेम्बा शेर्पा किलु, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडान मार्फत अपराह्न 4:45 बजे काठमाण्डू आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उक्त दुर्घटनामा निधन भएका पूर बहादुर गुरूङ युक्तको शव यही साउन 21 गते नेपाल ल्याइ सकिएको छ। दुर्घटना स्थलबाट एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोही गरी तीनजनाको शव फिर्ता ल्याउन बाँकी रहेको बताइएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 6 पोखरे बगरमा रहेको घारखोला जलविद्युत आयोजनाको विद्युत गृह आज बिहान पहिरोले पुरिदा एकजना बेपत्ता र एकजना घाइते भएका छन्। विद्युत गृहका कामदार अन्नपूर्ण 6 55 वर्षीय दीपक बरुवाललाई पहिरोले पुरेर बेपत्ता बनाएको र गौरी गंगा नगरपालिका 5 31 वर्षीय सुरेन्द्र बीक घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको टोलीले बेपत्ता बरुवालको खोजी गरिरहेका र विकलाई घाइते अवस्थामा उद्धार तथा प्राथमिक उपचार गरी थप उपचारका लागि प्रदेश अस्पताल बेनीमा पठाइएको प्रहरी निरीक्षक सागर तिमिलसेनाले जानकारी दिनुभयो। आज विद्युत गृह भन्दा माथिल्लो भागको पहाड़बाट ढुङ्गा सहितको सुक्खा पहिरो खसेर विद्युत गृह पुरिएको थियो। पहिरोका कारण म्याग्दी हाइड्रो पावर प्रवर्धक रहेको 14 मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको विद्युत गृहका उपकरणमा क्षति पुगेको र उत्पादन बन्द भएको छ। सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा कार्यालय भवन उच्च जोखिममा परेका छन् भने 11 घर परिवार विस्थापित भएका छन्। जिल्लाको सोलु, दुधकुण्ड नगरपालिका 3, तामाखानी र सोताङ गाउँपालिका 4 वडा कार्यालय भवन पहिरोको उच्च जोखिममा परेका हुन्। जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कमान सिंह थापा मगरका अनुसार सोलु, दुधकुण्ड नगरपालिका 3 वडा कार्यालय भवन गत शनिबार राति गएको पहिरोका कारण जोखिममा परेको हो। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले उक्त प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। यस्तै आजै दुईवटा संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार सार्वजनिक लेखा समिति र विकास आर्थिक मामिला तथा सुशासन समिति को बैठक बस्ने कार्यसूची रहेको छ। काठमाण्डु उपत्यकामा आज श्रावण कृष्ण चतुर्दशीका दिन गठे मंगल पर्व मनाइँदैछ। गठे मंगललाई घण्टा कर्ण पर्व पनि भनिन्छ। आज काठमाण्डु उपत्यकाका विभिन्न टोल टोलमा युवाहरू जम्मा भई साँझ आगो बालेर भूत भगाउने गर्छन्। पुतलाका रूपमा बनाइएको घण्टा कर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्याएर उसको अन्त्येष्टि गर्ने परम्परा रहेको छ। किम्वदन्ती अनुसार प्राचीन समयमा नेपाल मण्डलमा गठे मंगल नाम गरेको एउटा दानव थियो। त्यसलाई सत्यनिष्ठा तथा समाजको हितमा काम गर्ने सर्वसाधारण मानिस मन पर्दैनथ्यो। उसले सत्य वचन सुन्नु पर्ला भनेर सधैं कानमा घण्टी झुण्डाएर हिँड्ने गर्थ्यो। त्यसपछि उसलाई घण्टा कर्ण पनि भन्न थालियो। त्यसले दोबाटोमा ढुकेर बटुवासँग पैसा उठाउने र मन लागेको खानेकुरा खाने गर्थ्यो। उसको गतिविधिबाट सर्वसाधारण मानिस आतंकित थिए। एक दिन घण्टा कर्ण मर्यो। ऊ मरेपछि खुशियाली मनाउने क्रममा यो पर्व मनाउने प्रचलन रहिआएको छ। वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर राजेन्द्र विमलको निधन भएको छ। कोइराती अचानक स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि जनकपुर स्थित अस्पतालमा लगिएका विमलको आज बिहान उपचारका क्रममा निधन भएको हो। नेपाली र मैथिली, अंग्रेजी र हिन्दी भाषामा थुप्रै कृति, गीत, कथा र कविता लेख्नुभएका डाक्टर विमलको जन्म सन् 1947 मार्च 26 जनकपुर 10 स्थित देवी चोकमा भएको थियो। नेपाली, हिन्दी र मैथिली विषयमा स्नातकोत्तर गर्नुभएका वहाँले भाषा विज्ञान विषयमा विद्यावारिधि गर्नुभएको थियो। वहाँको आजै जनकपुरको स्वर्गद्वारीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ। र अब अन्तर्राष्ट्रिय समाचार। कोलम्बियामा हिजो साँझ गएको 7.4 म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परि अहिलेसम्म कम्तीमा 132 जनाको मृत्यु भएको छ। ठूलो संख्यामा मानिसहरू भग्नावशेषमा फँसेको आशंका रहेकाले मृतकको संख्या अझ बढ़न सक्ने अधिकारीहरूले बताएका छन्। कोलम्बियाको चोको प्रान्तलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का पश्चिमी कोलम्बियाको 100 माइल टाढासम्म महसुस गरिएको थियो भने भूकम्पको कम्पन छिमेकी मुलुक भेनेजुएला, इक्वेडर र पानामासम्म महसुस गरिएको थियो। भूकम्पको केन्द्रबिन्दुबाट करिब 55 किलोमिटर टाढा रहेको पेरेरिया शहरमा सबैभन्दा धेरै क्षति भएको प्राप्त समाचारमा जनाइएको छ। यो सँगै बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।